नमस्कार, कार्यक्रम बदलिन्द नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रम बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव बारे नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग कुराकानी गर्दैछौ। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। आयोगसँगै राजनैतिक दलहरूले पनि चुनावका लागि अहोरात्र काम गरिरहेका छन्। मंगसिर 10 गते हुने पहिलो चरणको चुनावका लागि मनोनयन भइसकेको छ भने समानुपातिक तर्फको अन्तिम बन्द सूची पनि दलहरूले हिजो आयोगलाई बुझाएका छन्। दोस्रो चरणको चुनावका लागि उम्मेद्वारी छनौटमा पनि दलहरू खटिरहेका छन्। यसरी चुनावको तयारी अघि बढ़िरहे पनि तोकिएको मितिमा चुनाव नहुने हो कि भन्ने आशंका सबैतिर देखिन्छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाध्यकारी रूपमा छुट्टा छुट्टै मतपत्र छाप्नुपर्ने आशयको आदेश दिएपछि हिजो निर्वाचन आयोगले त्यसै अनुसारको निर्णय गरेको छ। यसले चुनावप्रति देखिएको आशंका केही हटे पनि अझै विश्वस्त हुने अवस्था नरहेको दलका नेताहरू बताउँछन्। चुनाव सार्ने खेलमा सरकार आफै लागेको वाम गठबन्धनले आरोप लगाएको छ, तर सरकारले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। अर्कोतर्फ दलहरू गठबन्धन बनाउन तम्से पनि लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास भने विफल भएको छ। नेपाली कांग्रेस र तराई केन्द्रित राजपा तथा संघीय समाजवादी फोरमसँग सीट बाँडफाँडबारे कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन बनाउने प्रयासले मूर्त रूप नलिने भएको छ। अर्कोतर्फ वाम गठबन्धनले भने सकसपूर्ण रूपमा भए पनि सीट बाँडफाँडको टुङ्गो अन्तिम चरणमा पुर्याएका छन्। कांग्रेसले वाम गठबन्धनलाई लोकतन्त्रको चुनौतीका रूपमा चित्रित गरेको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग कुराकानी गर्दैछौ।
तपाईँलाई कार्यक्रम बदलिन नेपालमा स्वागत छ।
हजुर, धन्यवाद।
चुनावको तयारी निकै गरमा गरम ढंगले अगाडि बढ़िरहेछ। कांग्रेस कसरी चुनावको तयारीमा जाँदैछ? अब लगभग 1 महिना मात्र बाँकी छ।
कांग्रेस आफ्नो दृष्टिकोण, सोचाइ, विचार, उसको बानी बेहोराको आधारमा नेपालको बदलिलो परिस्थितिमा र हामीले बनाएको संविधानमा थ्रेस होल्डको आधारमा विभिन्न पार्टीहरू नेपालमा थोरै बनून्, एकीकरण गर्दै गएर अगाडि बढ़ून् भन्ने जुन सोच हामीले डेभलप गरी विकास गर्यौं, त्यसको आधारमा आफ्नो मिल्न सक्ने प्रजातान्त्रिक पार्टीहरूसित सम्बन्धन गर्दै, भागबण्डा गर्दै र नेपालको संविधान कार्यान्वयन र राष्ट्रको विकासका निम्ति कसरी अगाडि बढ़न सकिन्छ भन्ने सोचका आधारमा अगाडि बढ़िरहेको छ।
यो तपाईँले गठबन्धनकोतिर अलिकति संकेत गर्नुभयो, यो विषयमा हामी अलिक पछि कुरा गरौँला। यो मतपत्रको विषयलाई लिएर चाहिँ चुनाव हुने हो कि नहुने हो भन्ने अन्यल देखिँदै आएको छ। अझै चाहिँ निर्वाचन आयोगले हिजो 2 मतपत्र छाप्ने निर्णय गरे पनि चुनाव हुन्छ नि भन्ने विश्वसनीय आधार तयार भइसकेको छैन। नेपाली कांग्रेस र सरकारलाई चाहिँ वाम गठबन्धनले चाहिँ चुनाव छाप्न लागेको भनेर आरोप लगाइरहेछन्, तर तपाईँहरूले चाहिँ यसको चाहिँ स्पष्ट भाषामा खण्डन गर्नुभएको छैन।
यो एउटा कुरा लेफ्ट साथीहरूले, कम्युनिस्ट साथीहरू, नेताहरूले अत्यन्तै नचाहिने कुराहरू गर्नुहुन्छ, हामीलाई मात्र होइन आफूभित्र पनि। कहिले केपीजीले प्रचण्डजीलाई दलाल भन्नुहुन्छ, कहिले बाबुरामजीले प्रचण्डजीलाई 20 अरब खाएको भन्नुहुन्छ, होइन? यस्ता शब्दहरू प्रयोग गर्न हुँदैन। अहिले त यो संविधान कार्यान्वयन त कंग्रेस, एमाले, माओवादीको सबैको हो नि। यो त हामी सबै मिलेर संविधान पो बनाएको र यसलाई कार्यान्वयन गरेनौँ भन्दा हाम्रो हातबाट सबै कुरा गुम्छ नि। पार्टीगत चुनाव लड्दा फरक फरक लडौँला, तर चुनावलाई आधार मानेर संविधानको बारेमा, कार्यान्वयनको बारेमा कुरा गर्नु हुँदैन। यसमा सबै पक्ष, सबै पार्टी इमान्दार छन् र छन् हुनपर्छ। त्यसर्थ यस्ता कुराहरू गर्नु हुँदैन। हामी सबै प्रतिबद्ध छौं यसका लागि।
भनेपछि जुन आरोप लागेको छ त्यो अनुसार चाहिँ चुनाव सार्ने मनसायमा सरकार पनि छैन र नेपाली कांग्रेस पनि छैन,
एक्लै चुनाव सारेर पनि सर्दैन, यो त सबै मिलेर, यो त इतिहासको सबैभन्दा ठूलो चुनौतीपूर्ण घडीमा आउने, स्थानीय चुनाव संविधान बनायौं, स्थानीय चुनाव बनायौं, अब प्रदेश र केन्द्रको गराएर हामी संविधान कार्यान्वयन हुन्छ र स्थायी सरकार हुन्छ, देशमा विकास हुन्छ भनेका छौं, त्यसकारण यस्ता फजुल कुराहरू गर्नु हुँदैन।
त्यो के मितिमा चुनाव हुन चाहिँ सरकारको तर्फबाट जुन ढंगको सहयोग हुनुपर्थ्यो त्यो चाहिँ सहयोग भएन, प्रतिबद्धता भएन भन्ने खालका गुनासाहरू चाहिँ निर्वाचन आयोगले औपचारिक रूपमा त बोल्न सकेको छैन, अनौपचारिक ढंगले त्यस्ता कुराहरू पनि व्यक्त गर्न थालेका छन्।
निर्वाचन आयोगलाई सरकारले सम्पूर्ण अधिकार दिएको छ, उसले मागेको रकमहरू निकालेर गरेको छ, शान्ति सुरक्षा गरेको छ, नेपाल आर्मी त्यसमा इन्भल्भ छ, त्यसकारण यस्ता गुनासाहरू कसैलाई गराउनु छैन, कोही कसैको भुइँ चढेको छ, देशमा अराजकता ल्याउनु छ, देशलाई तहस नहस बनाउँछ भने यस्ता शंका उपशंका गरे हुन्छ, कुरा गरे पनि हुन्छ र जिम्मेवार निकायले जिम्मेवार तरिकाले बोल्नुपर्छ।
अब तपाईँहरू यो वाम गठबन्धन वामपन्थी दलहरू एकीकृत भइसके पछाडि नेपाली कांग्रेसले पनि लोकतान्त्रिक धारका दलहरूलाई चाहिँ आफ्नो छाता मुनि राखेर चुनावमा जाने जुन प्रयास गरिरहेछ त्यो प्रयास चाहिँ कतिको सफलता उन्मुख छ?
यो गठबन्धन हुने भनेको कुरा नेपालको परिप्रेक्ष्यमा अत्यन्त राम्रो कुरा हो, थोरै पार्टी हुने, कसैले पनि ब्ल्याकमेलिङ गर्न नपाउने र नयाँ नेपालको कल्चर नै फरक भएर जाने र विभिन्न साना साना पसलहरूको अन्त हुँदै जाने, यो अत्यन्तै राम्रो कुरा हो। अब यसलाई हामीलाई पहिलो अनुभव, पहिलो चुनौती भयो, वामहरू एकातिर हुँदा, डेमोक्रेटहरू एकातिर हुँदा, हिजो हामी सबै मिलेर संविधान बनाएको अत्यन्त निकटतम भएको कारणले गर्दा अहिले असजिलो भएको, तर कसैले त यो असजिलो त बिहोर नपरोने, त्यसकारणले हामीले पनि कंग्रेसले सुरु गरेको गठबन्धन पनि अत्यन्त सान्दर्भिक छ। तर यहाँ एउटा चुनौती के छ भन्नुहुन्छ भने कंग्रेस र माओवादी मिल्दा चितौनमा दिनेश कोइरालाई एउटा मेयरको उम्मेद्वारलाई हामीले विड्र गर्दा अत्यन्तै ठूलो लस भयो, एमाले यसलाई र सामाजिक सञ्जालमा अत्यन्तै ठूलो फजतीको रूपमा लियो। अहिले एमालेको 40% नेताहरूको नाम काटिँदा, उसको राजनीति भविष्य अन्त हुँदा समाज कस्तो हुने भयो हुने हो, यो अत्यन्तै यो चुनौती कसरी आउँछ, यो एउटा चुनौती छ। होइन भने हामीले पनि आफूसित मिल्ने समूहहरूलाई मिलाउँदैछौँ, अर्काले पनि मिल्ने समूहलाई मिलाउँदै जान्छ, तर यसको विकृति के हुने हो यसका निम्ति हामी हेर्न बाँकी छ।
भनेपछि तपाईँहरू चुनावी परिणाम भन्दा पनि यसको विकृतिदेखि प्रतिस्पर्धामै जानुपर्छ भन्ने भावबाट चाहिँ बढी उत्प्रेरित हुनु निष्कर्षमा पुग्नुभयो पछिल्लो समय?
यो कस्तो भने कन्फ्युजन सबैलाई अन्यको बेला हो, यो हरेक पार्टीले आफूभित्रको रियाक्सन, आफूभित्रैको रियाक्सन के हुने हो भन्ने नयाँ नयाँ अनुभव हो विश्वमा, यो अहिले यति छिटो विश्वमा यस्तो घटनाहरू तपाईँ यति छोटो समयमा पाउनुहुन्न, तपाईँले रोबोट जस्तो हिजो विकृति हिजो तपाईँलाई दुश्मनी मात्रै देख्नु भएको छ, आज चाहिँ नि रोबोट जस्तो गरेर क्लिक गराएर माइन्ड क्लिक हुन्छ कि हुन्न, यो अत्यन्त विश्वको रिसर्चको विषय पनि हुन्छ। हेर्नुहोस् यो त मैले यसलाई गम्भीरतापूर्वक लिएर आएको छु, तर नेताहरूले यसलाई हावातालले मैले भनेपछि हुन्छ भन्ने सोच्छन् नि काठमाडौँमा बसेर, त्यो होला जस्तो मलाई लाग्दैन, यो गम्भीर सिरियस विषय हो, यसलाई हामीले पछि अत्यन्त मिठो अनुभवले पढ्न सक्छौँ।
जस्तै यो राजपा र संघीय समाजवादी फोरमसँग चाहिँ तपाईँहरू अलि धेरै वार्तामा पनि बस्नुभयो, छलफल पनि अझै पनि गरिरहनुहुन्छ, उहाँहरूसँग चाहिँ चुनाव तराई मधेसका क्षेत्रहरूमा चाहिँ तालमेल गर्ने प्रयास लगभग विफल भयो भन्ने खालका समाचारहरू पनि आइरहेछन्, त्यस्तो हो र स्थिति?
होइन, विफल तराईको पार्टीहरूको चरित्र र हाम्रो चरित्र फरक छ, तराईका पार्टीहरू सानो फाइदाका निम्ति, सानो उपलब्धिको निम्ति, सानो असन्तुष्टिको निम्ति चिराचिरा हुने गर्दछन्, त्यो तराईले हामीले देखिरहेका छौँ। हामीको क्यारेक्टर फरक भयो, हामी जतिसुकै सहेर पनि हामी आफ्नो पार्टीलाई विभाजन गर्ने ओर्ने काममा लाग्दछौँ, त्यसकारण तराईको पार्टीहरूसित कुनै पनि सम्झौता गर्दा सहमति गर्दा अत्यन्त चुनौतीपूर्ण हुन्छ क्यारेक्टरको आधारले, तर पनि हामीले यसलाई व्यवस्थापन गर्दै, किन भन्नुहुन्छ भने हामी सबै ठाउँ चुनाव गर्दा पनि हामी प्रदेश नम्बर 2 चुनाव गर्न सकेनौँ, त्यो चुनावका निम्ति धेरै ठूलो दुःख गर्न पर्यो, शेरबहादुरजीले प्रचण्डलाई लिएर प्रचण्डजीलाई प्रधानमन्त्री बनाएर केपी ओलीजी हुँदाखेरि चुनाव हुन सकेन, त्यसकारण लिएर आएर हामी यो स्थितिमा आएका हौं। त्यसकारण अत्यन्तै चुनौतीपूर्ण छ, तसर्थ यसलाई हामीले साथ लिएर जाँदा पनि हामीले केही लुज गरेर भए पनि उनीहरूलाई केही बढी फाइदा दिएर भए पनि यो चुनावमा हामीले हुम्यौं भने नेपालले एउटा गति लिन्छ, संविधान बनाउने भन्नेमा छ। त्यसकारण दुःख भए पनि हामी कसरत गर्दैछौ र हामी सकेसम्म भङ्ग हुन दिँदैनौं।
यो सीट संख्याका हिसाबले कुरा गर्दाखेरि चाहिँ दुई नम्बर प्रदेशको 32 मध्ये उहाँहरूले चाहिँ 24 माग्नुभयो, तर नेपाली कांग्रेसले आधा आधामा गरौं भन्ने प्रस्ताव लगे भनेको हो।
कंग्रेसले योभन्दा अगाडिको चुनावमा कंग्रेसले 57 सीट, एमाले 35 सीट, माओवादीले 12-13 सीट प्राप्त गरेको छ। अहिले पनि दुई नम्बर प्रदेश कांग्रेसका निम्ति अनुकूलै हो, कांग्रेसको अनुकूल क्षेत्र हो, तसर्थ उहाँहरूले भने जस्तो सबै कुरा हुँदैन हुँदैन।
भनेपछि नेपाली कांग्रेस चाहिँ जुन नयाँ शक्ति र अरू केही दलहरूसँग राप्रपा प्रजातान्त्रिक राप्रपासँग तालमेल गर्ने निर्णयमा पुगिसकेको छ, तपाईँहरूको तालमेल चाहिँ यी साना दलहरूसँग मात्र सीमित हुने भयो, तराईसम्म नपुग्ने भयो?
होइन, राप्रपा अत्यन्तै कमजोर शक्ति हो अहिले, यो एक गठबन्धनले राप्रपालाई धेरै फाइदा भयो। नयाँ शक्ति अब बाबुराम जस्तो नेता कुनै ठाउँमा लड्दाखेरि जसले छोडिदिए पनि हुन्छ, यसलाई हामीले अनर्थ लिन हुँदैन। राजनीति कल्चर हामीले भिन्न कल्चरको विकास गर्न पनि सक्छौँ, त्यसकारण त्यसलाई हामीले एलायन्स भन्दा पनि कुनै नेताहरू लड्न चाहन्छन् भने त्यसलाई त्यसलाई धेरै हामीले जुन इगो बनाउँछौँ नि त्यसरी लिन हुँदैन। तराईमा पनि हामीले निश्चित रूपले हाम्रो सुरु भइरहेछ, केही ठाउँमा मिलिसकेको पनि छ, त्यसकारण हामीले तराईको बाटोहरूलाई पनि हामी बाहिर राख्दैनौँ,
सकेसम्म मिलाएर लिएर जानुहुन्छ।
हजुर,
यो जस्तै वामपन्थी गठबन्धनलाई चाहिँ तपाईँहरूले चाहिँ अलिकति अभिनायकवाद ल्याउने प्रयत्न भनेर चाहिँ नेपाली कांग्रेसले अलिक बढी चित्रित गरिरहेछ, प्रधानमन्त्रीले पनि त्यो ढंगले अभिव्यक्ति दिइरहनु भएको छ। दुईवटा दलहरू मिल्दैमा कांग्रेस चाहिँ यति धेरै अतालिएर चाहिँ यो निरङ्कुशतै आउने भयो भन्ने ढंगले जुन ढंगले व्याख्या गरिरहेछ नि, त्यसरी जानुपर्ने स्थिति हो र अलि अतालिएको तपाईँहरू?
होइन, झट्ट तपाईँलाई मिल्दाखेरि र हरेक ठाउँको मत परिणाम हेर्दाखेरि त्यो देखिन्छ, र हाम्रो मात्रै होइन कि उहाँहरूको अभिव्यक्ति हुन्छ नि। जस्तै भन्नुहोस्, मैले तपाईँलाई केही दिन अगाडिबाट पार्लियामेन्टमा केपी ओलीजीले प्रचण्डजीलाई भन्नु यो भारतीय लम्पसारवादी हो भनेर भन्नु, उहाँले चाहिँ बाबुरामजीले प्रचण्डजीलाई भन्नुभयो यसले 20 अरब खाएको कारणले, भ्रष्टाचार गरेको कारणले मैले पार्टी छोडेको पनि भन्नुभयो। त्योभन्दा अगाडि केपी ओलीजीले उसले भन्नुभयो माओवादीसित एलायन्स गर्नेहरू कमजोर हुन्, मनस्थिति बिगारेका हुन् भनेर केपी ओलीजीले भन्नुभयो। त्यसैले उहाँको शब्द चयन, उहाँको बिहेभियरले गर्दाखेरि भोलि के हुने हो भन्ने कुरा एउटा तरास आउने कुरा हो यसमा, किनभने अस्ति उहाँको बोलाइहरूमा नै थिरता नभएको कारणले, किनभने उहाँहरू त राष्ट्रिय नेता हुने, त्यसकारण शब्द चयन उहाँमा उहाँहरूको कमजोरी, उहाँहरूको बिहेभियरमा उहाँहरूको कमजोरी अलि एग्रेसिभ भएको कारणले जे पनि गर्न सक्ने, जे पनि भन्न पनि सक्नेको कारणले एउटा शंका उत्पन्न हुने एउटा कुरा हो। यो शंका एउटा यस्तो राष्ट्रिय नेताहरूले बोल्दाखेरि एकदम ख्याल गर्नुपर्छ। जस्तै भनौँ, बाबुरामजी वाम एलायन्समा हस्ताक्षर गरेर बाहिर निस्केपछि कंग्रेसलाई चाहिँ जरैदेखि उखाल्नुपर्छ भन्नुभयो, र दुई दिनपछि फेरि कंग्रेसको सपोर्ट लिनुभयो जय जरासित। त्यसकारण हामीहरू राष्ट्रिय स्तरको लिडरहरू जो हुनुहुन्छ हरेक कुरामा सजग सतर्क, र मैले भनेका कुराले के समाजमा इम्प्याक्ट पर्छ भन्ने कुरा हुनुपर्छ, र मान्छेलाई शङ्का गर्ने ठाउँहरू दिनु हुँदैन। त्यसकारणले यी अभिव्यक्तिहरू आएका हुन्, तर हामीले राम्ररी गर्यौँ भने दुवै पार्टीहरू राम्ररी जान सक्छन्, चल्न सक्छन्, भोलि पनि हामी संविधान कार्यान्वयन गर्दाखेरि अगाडि बढ्न सक्छौँ। कम्युनिस्ट पार्टीहरू पनि जसरी हुस्केका छन् हामी दुई तिहाई ल्याउँछौँ, उहाँ घरमा के भइरहेछ, 40% नेताहरूको टाउको काटिएको छ, मनस्थिति के भएछ, रुवावास के भएछ, मानिस रोबोट होइन नि, उसले कसरी सोच्छ वा एमाले माओवादीले कसरी सोच्छ भन्ने छैन। त्यसकारण उहाँहरूको चिच्चाहरू उहाँको कारणले यो भएको, त्यस कारणले हामीले धेरै कुरा बोली कंग्रेस जस्तो पार्टी हामीहरू धेरै बोलिहाल्नुपर्छ भन्ने छैन, आफूले आफ्ना कामहरू गर्दै जानुपर्छ।
यो एमालेको चाहिँ लोकतन्त्र माओवादी पनि शान्ति प्रक्रियादेखि एउटा लोकतान्त्रिक धारमा अगाडि बढिरहेछ, उहाँहरूको चरित्रलाई चाहिँ नेपाली कांग्रेसले वा तपाईँहरूले चाहिँ यसरी बढी लोकतन्त्र प्रतिकै खतराको रूपमा चित्रित गर्नुपर्ने स्थितिसम्म त होइन होला नि?
म त एकदम खुशी मलाई लाग्छ कि कंग्रेसको पाठशालाले हिंसात्मक भनेको वर्तमान एमालेलाई पनि कंग्रेसकै पाठशालाले लिएर आएको। गणेश पाण्डी जस्तो पार्टीलाई एमाले अहिलेको एमाले कालोमुसो लगाएर जन्मसंग्रहमा नाङ्गै बनाएर हिँडायो हेटौडामा, कि सुजी जस्तो बीपी जस्तोमा पार्टी नेताहरूलाई उहाँहरूले भारतीय दलालको बिल्ला भिराइदिनु भयो, तर आज आएर उहाँहरू यत्रो राष्ट्रवादी नेता रहेछ भन्ने भाषण गर्दै हुनुहुन्छ। रापरमा कमल थापाहरूले एयरपोर्टमा समेत बीपीलाई भारतबाट आउँदा प्रश्न दिएनन्, आज उहाँ बीपीहरूलाई जप्नुहुन्छ। कंग्रेसको पार्सला अरूलाई मोटिभेट गर्ने हो, भलै बीपी जस्ता गणेश पाण्डी जस्ता किशुनजी जस्ता सुवर्णशेर जस्ता शिक्षकहरू अहिले यो पाठशालाभित्र छन् कि छैनन् भन्ने प्रश्न उठाउनु स्वाभाविकै हो, तर हिंसात्मक बाटोमा लाएर 17,000 भन्दा बढी नेपालीहरूको रगत भयो, चाहे माओवादीको नाममा, कंग्रेसको नाममा, एमालेको नाममा, जेसुकै नाममा भयो, तर त्यो हिंसात्मक ध्रुवा हात्ती जस्तो पार्टीलाई कंग्रेसले नै 12 बजे सिग्नेचर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हस्ताक्षर गरेर यो प्रोसेसमा ल्याएर यो चुनावमा लिएर आएको भने त्यसमा म त हेर्नु एकदम गर्व गर्न सक्छु चाहन्छु मेरो पाठशालाले गरेको यो उपलब्धि। यो उपलब्धिलाई हामीले कमजोर गराउनु हुँदैन, अरूले के भन्छन् मलाई थाहा छैन, तर हिंसात्मक वर्तमान एमाले सुरुको हिंसात्मक माओवादीलाई यो स्टेपमा ल्याउनु त कंग्रेसको योभन्दा ठूलो विजय केही हुनै सक्दैन। यो यो शान्ति प्रक्रियामा आउनु, यत्रो मानिसको विनाशलाई रोक्नु के हुन सक्छ? शान्तिमा ल्यायो भने त्यस कारण यो उपलब्धि कांग्रेसको हो, यसैलाई हामीले लिएर जानुपर्छ। त्यस कारण यी पार्टनरहरूलाई यसरी ल्याएका स्टुडेन्टहरूलाई हामीले त्यसै छोडेर हामीले अरू जस्तो भाषाहरू शैलीहरू प्रयोग गर्न हुँदैन, किनभने हामी अहिले हामी निर्वाचनमा हराउँला वा जितौँला तर यो मात्र होइन नि, अर्को चाहिँ आइहाल्छ नि, आइहाल्छ नि, त्यस कारणले हामीले चाहिँ नि यसरी यो तरिकाले लिएर पर्छ जानुपर्छ। जुन टिचर हो, जुन पाठशाला हो, त्यसलाई जरुर अप्ठ्यारो पर्छ, विद्यार्थीले तपाईँलाई दिशा गरिदिए पनि भयो, ढुङ्गा हाने पनि भयो, जे गर्नु त टिचरले त मिल्दैन नि, चाहिँ परिवर्तन गर्ने हो। त्यस कारणले मैले त यता अत्यन्त पोजिटिभ रूपमा लिएछु, म त आइ एम प्राउड, मलाई त एकदम खुसी लाग्यो।
अब अलिकति यो चुनावी एजेन्डाका बारेमा कुरा गरौँ, नेपाली कांग्रेसको यो आम चुनावमा चुनावी एजेन्डा के हुन्छन्?
हामीले यो हामीले दुईटा कुरा मैले हामीले हेऱ्यौँ, एउटा कुरा हामीले यत्रो योजनाहरू बनायौँ, नेपालमा योजनाविदहरू ल्यायौँ, ती योजनाविदहरू 6 महिनामा परिवर्तन भए, उनको परिवार परिवर्तन भयो, तर उनीहरूले बनाएको योजनाले नेपालमा परिवर्तन हुन सकेन। हामीले बाटो बनायौँ भन्छौँ, सडक, त ती सडकहरू मान्छे मार्ने धराप भए, ती सडकलाई सुरुङमार्गमा परिवर्तन गरेको भए पहिल्यैदेखि भए आत्रो यत्रो विनाश हुन्थेन, जसले गर्दा एकीकृत बस्तीको विकास हुन्छ, पहाडको टापमा मान्छे बसिरहेको छ, त्यहाँ विद्युत, स्वास्थ्य, शिक्षा सबै पुर्याउनका निम्ति गाह्रो छ। त्यसैले हामीले सुरुङमार्ग र एकीकृत बस्तीहरूलाई जोड दिँदै राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले कसरी लैजाने भन्ने यी तीनवटा कुरालाई आधार मान्दै हामीले विदेशी नै थालेका युवाहरूलाई नेपालमा कसरी राख्ने, फर्स्ट आज हेर्नुहोस् न, पहिलो नम्बर ल्याएको डिस्टिङसन ल्याएको छोराछोरी अमेरिका, बेलायतमा, युरोपमा बिक्री हुन्छ, अलि बलियो बाङ्गो अरब र भारततिर बिक्री हुन्छ, थर्ड फोर्थ माइन्ड नेपालमा बस्छ, त्यस कारण नचाहिँ नचाहिँ आफूले बोलेको कुरा पनि भोलि के हुने हो भन्ने अर्थ राख्दैन नेपालमा, त यो हाम्रो लागि सबैभन्दा ठूलो चुनौती हो। त्यस त्यो फर्स्ट दिमागलाई नेपालमा कसरी राख्ने, राजनीतिमा कसरी इन्भल्भ गर्ने, विकासमा कसरी इन्भल्भ गर्ने हाम्रो एउटा चुनौती हो। त्यस यी 4-5 कुरालाई हामीले हेरेर नेपाली काङ्ग्रेसको सर्वपत्र बन्छ।
अब तपाईँकै कार्यकर्ता, नेपाली कांग्रेसका कार्यकर्ताहरू चाहिँ के गुनासो गर्छन् भने नेपाली कांग्रेसले 2048 सालपछि चाहिँ निकै समाजमा, नेपाली समाजमा चाहिँ निकै राम्रा काम गरेको छ, तर पार्टीले चाहिँ त्यसलाई एजेण्डाका रूपमा कहिले पनि उठाएन। वामपन्थी दलहरूले चाहिँ एउटा चर्का कुरा गरिदिने र त्यसैको आधारमा चाहिँ जनमत त्यता चाहिँ कन्भर्ट हुने स्थिति छ भनेर चाहिँ तपाईँहरूकै कार्यकर्ताहरू बढी गुनासो गर्छन्। पछि ठोस रूपमा एजेन्डाहरू लिएर जाने विगतका परिवर्तनको नेतृत्व गरेको कुरालाई मात्र आधार मान्ने स्थितिबाट यो पटक काङ्ग्रेस अलि पर जान्छ।
तपाईँले एकदम राम्रो कुरा गर्नु, हामीले जति काम गर्यौं नि नेपालमा आज 46 साल पछि अगाडि नेपाली जनताले कसैले पनि पासपोर्ट पाउँदैनथे। हामी आएपछि नेपाली जनतालाई पासपोर्ट दिन थालिसकेपछि आज ग्लोबल भिलेजमा नेपालीहरूको उपस्थित देखियो, यो कम उपलब्धि हो। सञ्चार माध्यममा कसैले केही बोल्न पाउनथे, आज हरेकको घरमा फोन छ, हरेकले आफ्नो बच्चा बच्चीसँग विदेशमा कुरा गर्न सक्छ, स्वदेशमा कुरा गर्न सक्छ, फ्री वाइफाई राखेर गर्न सक्छ। यो त सञ्चार माध्यम हामी सिक्छ, हामीले त्यता उपलब्ध गर्यौँ। सड़क र सञ्चार, खानेपानी, सिँचाइ, स्कूल हामीले यति धेरै राम्रो विकास गर्यौँ, तर यसलाई हामीले जनतालाई भन्न सकेनौँ। यसमा स्वास्थ्यको बारेमा, एकल महिलाहरूको बारेमा, अपाङ्गहरूको बारेमा समाजका हरेक अङ्गलाई यसले छोयो, तर पनि यसलाई हामीले जनताका सामान लैजान सकेनौँ। यो चाहिँ एकदम सही कुरा हो र यो यसमा हाम्रो धेरै ठुलो कमजोरी रह्यो।
यो पटक ती कुराहरूलाई कसरी उठाउनुहुन्छ?
अब पहिले भन्दा फरक भएको छ, कंग्रेसभित्र नयाँ युग जेनेरेसनहरू छन्, भाषण गर्ने पनि एक एकवटा ओरिएन्टरहरू हाम्रोमा पहिलाभन्दा धेरै कुरा विकास भएको छ, त्यसरी नै हामी जान्छौँ।
अलिकति यो यी कुराहरू तपाईँहरूसँग पोजिटिभ पछि हुँदाखेरि चाहिँ पार्टीभित्र अझै पनि भागबण्डाको संस्कारले चाहिँ छोडेन। जस्तै हिजो पनि निर्वाचन आयोगमा बन्द सूची बुझाउँदाखेरि चाहिँ संस्थापन पक्ष र अर्को पक्ष भनेर 60-40 भागबण्डाको आधारमा तपाईँहरू जानुभयो। भनेपछि तपाईँहरूले अझै पनि नचेते जस्तो अथवा काङ्ग्रेसले चाहिँ यो गम्भीरता बोध नगरे जस्तो अनुभूति चाहिँ सबैले गरिरहेछन्।
संविधान निर्माण गर्न सफल, नेतृत्व लिन सफल भएको काङ्ग्रेसी नेताहरू संविधान कार्यान्वयनका निम्ति पनि नेतृत्व लिन तयार भएका नेताहरूलाई यो चुनावका बेला मैले धेरै आलोचना गर्न चाहन्न, तर अहिलेको व्यवहार हेर्दा उहाँहरूसित अझै पनि उहाँहरू सुध्रिनु भएको छैन र त्यत्र असल टिचरहरूले पढाएको विद्यार्थीहरू आफ्नो असल टिचरकोलाई आफैले सम्मान गर्न सक्नुभएको छैन, मैले यो अनुभूति गरेको छु, मैले यति नै भने।
अब अलिकति तपाईँको यो चुनाव क्षेत्रतिर जाउँ, तपाईँ अघिल्लो पटक पनि संविधान सभामा 4 वर्ष अगाडि निर्वाचित भएर आउनुभयो, संसदमा एउटा सक्रिय र देखिने सांसदको रूपमा आफ्नो भूमिका निर्वाह गर्नुभयो, फेरि उम्मेद्वार बन्दै हुनुहुन्छ। तपाईँले के प्रतिबद्धता पूरा गर्नुभयो जनताको बीचमा गएर जुन 4 वर्ष अगाडि व्यक्त गर्नुभएको थियो?
मलाई एकदम खुसी लाग्यो आज तपाईँले सोधेर यो म भन्न पाऊँ, मैले यो कुरा भन्न पनि पाएको छैन। हाम्रो गुल्मी जिल्ला मध्य पहाडी राजमार्गबाट पनि ढोरपाटनको राजमार्ग पनि छुट्टिएर पृथक जिल्ला बनेको थियो, उसकोले न जनताले उत्पादनहरूको मार्केट पाउँथ्यो, एउटा मात्रै बुटवलदेखि तान्छेन तम्गासा हुने सड़क थियो जोडिने, त्यो पनि सानो सड़क, सिद्धबाबाले 2500 बढी मान्छे खायो, यस्तो सड़क थियो। र त्यति बेला मैले गुलमेली जनतालाई के भनेको थिएँ भने म गुलमेली जनतालाई सिद्धा बाबालाई विदाई गर्ने विकल्प बाटो मैले लिएर आउँछु, र मैले त्यो बनाउन सकिनँ भने म अर्कोचोटि तपाईँहरूकोलाई सिधा भोट माग्न आउने छैन, मैले जनतालाई प्रतिबद्ध व्यक्त गरेको थिएँ। अहिले त्यो वैकल्पिक बाटो हामीले बनाइरहेका छौँ, 11 मिटरको बाटो, कुनै ठाउँमा पनि पहिरो गए नरोकिने सड़क हामीले बनाइरहेका छौँ, र खरजाङ, गुल्मीको खरजाङलाई जोडेका छन् त्यसलाई, खरजाङबाट रिडी जान्छ, खरजाङबाट तपाईँले चारपाला हुँदै जान्छ, खरजाङबाट तम्घास हुँदै जान्छ, र सबै सड़कहरू हामीले चाहिँ लगभग 2-3 अरबको अहिले हामीले ठेक्का दिएका छौँ, त्यो प्युठानसम्म पनि जान्छ, त्यस्तो हामीले सड़क हामीले सञ्जाल हामीले निर्माण गरेका छौँ। र म आउँदाखेरि गुल्मीमा म जित्दा 5 P1 सड़क थिए, अहिले 73 सड़क P1 सड़क छन्, त्यो झापामा भन्दा 2 बढी छ, यत्रो नेटवर्क हामीले सड़कको तपाईँलाई विकास गरेका
छौँ।
हामी आएपछि लयौँ भने त्यही 4 वर्षको यही पिरियडमा भएको होइन, म भन्छ अरू सबै जनताले गरेको नि, जनताले हामीलाई विजय गराए होइन, त्यसकारण हामीले यो एउटा ठूलो नेपालको नमूना हामीले विकास गरेका छौँ। म हामी आउँदा 3-4 पुल थिए होइन, आज हामीसँग 35-40 पुल टेन्डर भएर काम हुँदैछन्, 40-50 करोडका पुलहरू, यो कुनै नेपालको कुनै पनि ठाउँमा भएको छैन। मैले एउटा एकदम कुरो, हामी आउँदा 5-6 लिफ्ट खानेपानी थिए, अहिले 93 खानेपानी योजना छन् गुल्मीमा, नेपालको कुनै जिल्लामा पनि हुन सकेको छैन। म आउँदा सिँचाइहरू तपाईँलाई 1-2 सिँचाइहरू थिए, अहिले लगभग 1 अरब जतिको सिँचाइहरू हामीले सुरु गरेका छौँ गुल्मीमा, होइन। म आउँदा गन्धर्वमा 15-15 बनाइन्थ्यो, अहिलेसम्म हामीसँग 1600 घर परिवार नभएका व्यक्तिहरू छन्। अहिले म 3-year प्लानमा म आफै उपस्थित भएर बोटे, माझी, दलित, लोलुमनुत, कुमाल लगायत सीमान्तकृत जनता भनेर मैले अहिले 416-415 घरहरू हामीले चिन्का निम्ति बनाउन सुरु गरिरहेका छौँ। र अर्को कुरा, हामीले तान्छिन्तु तम्घासाउने मोटर बाटो धेरै मान्छेहरू एक्सिडेन्ट हुन्थ्यो, त्यसलाई सबै ठाउँ वाइड त्यो घुम्चीहरू हामी काटेर ठुलो बाटोहरू बनाइरहेका छौँ। र मलाई के लाग्छ भन्नुहुन्छ भने, र मैले अहिले हामीले बनाउन थालेको रिडीको पुल, तीनमुखे पुल, नेपालको सबैभन्दा ठुलो फाउन्डेसन भएको पुल हो, त्यो एसियाको मुना हो। अहिले त्यो 17 मिटर जमिन मुनि छ त्यो पुल बनाउनका निम्ति हामीले गरेको नेपालको एसियाकै नमुनाहरू पुलहरू बनाउँदैछौँ। र श्रृङ्ग रेसुङ्गा तपोभूमि छ हाम्रो, त्यो तपोभूमिलाई पूर्वीय दर्शनमा पनि राखेको छ, त्यसलाई त्यहाँ बस्नका निम्ति 10 करोडभन्दा बढीका आधुनिक सम्पन्न भवनहरू हामीले बनाउँदैछौँ बन्नका निम्ति। त्यस कारणले हामीले गुल्मीका निम्ति धेरै ठूलो उपलब्धि हामीले गर्यौँ। अर्को कुरा पनि मैले अनुभव के गर्न खोजेँ भने, नेताहरूले जनताले भोट दिन्छन्, भोट दिएको 6 महिनामा नेताको अनुहारमा परिवर्तन हुन्छ, उसको घरमा पनि परिवर्तन हुन्छ, तर भोट दिएका मान्छेहरूमा किन परिवर्तन हुँदैन, यसको एक्सपेरिमेन्ट गर्छु भनेर मैले मेरो आफ्नो तलबहरू मैले लिदिनँ भनेर प्रतिबद्धता व्यक्त गरेँ,
त्यो पुरा गर्नु
गरे। अहिले तपाईँलाई माझी बस्तीहरू यस्तो ठाउँहरू छन्, तपाईँले उमा हेर्नुहोला, मैले दसैँ मनाएका ती बच्चाहरू खुसी भएका, जसले कपडा लाउन जानेका थिएन कपडा लाउँथेन, त्यस्ता बच्चाहरूलाई मैले यस्तो बनाएको छु, तपाईँले युट्युबमा देख्नुहोला, अहिले मान्छेले लाखौं मान्छेले मैले टिका लगाएको त 53,000 मान्छेले मेरो टिका लगाएको, माझी बस्तीमा टिका लगाएको हेर्नुभएको थियो। अहिले ती बच्चाहरूलाई मैले लत्ता कपडा शिक्षा स्कुल सब बनाइदिएको छु, मेरो तलबले त पुग्ने कुरा भएन, अरू पनि गरेर गरिदिएको छु। त्यस कारण मैले मेरो 4 वर्षलाई मेरो गरे कि हुँदैन, केही नलिएर बस्न सकिन्छ कि सकिन्न भन्दा, मैले सबैभन्दा बढी नेपालको नमुनाको रूपमा, अहिले मेरो जिल्लामा ब्लड ब्याङ्क थिएन, मान्छेहरू ब्लड नभएर पाल्पा हुनु पर्थ्यो, आउँदा आउँदै मान्छे बस्थ्यो।
तपाईँले यति धेरै फेरिस्ट आफ्नो कार्यकालमा गरेको फेरिस्ट प्रस्तुत गर्दा तपाईँलाई अलिकति बढी प्रचारमुखी ढंगले पनि काम गर्छ भन्ने आरोप पनि लगाउँछन् मान्छेले।
अनि त्यो त व्यावहारिक रूपमा हेर्न पर्यो, खोलामा गएर हेर्न पर्यो, पुल कति बन्दैछन्, सड़क गएर हेर्न पर्यो, ब्लड ब्याङ्कहरू हेर्न पर्यो, आशा अपाङ्गहरू हेर्न पर्यो, खानेके पनि काम शुरू भएको बलेटकसारदेखि तपाईँलाई उहाँ गैनाकोटसम्म गौनाकोटसम्म खानेपानी थिएन, कति वर्ष त्यहाँ नेताहरू भन्नुभयो, उहाँले भोट हाल्नुभयो, पानी त बल्ल त जाँदैछ, बल्ल त एउटा घरमा 4 धारा जाँदैछ, काठमाडौँमा 4 धारा गएको छैन, उहाँ जाँदैछ, अरू जनताहरूको अब यो प्रचारमुखी हो कि व्यवहारिकता हो, आफूहरूले गर्न नसक्ने, आफूहरू हुँदाखेरि गुच्चा खेलाएर बस्थी, मैले 4 वर्षमा हामीले 4 वर्षमा खाई नखाई तलब बनेको छैन, धुलो बनेको छैन, जनता हुन् यिनी सबै हुन्, यिनीलाई चाहिँ नि कुनै पहिलो जुनीमा कुनै पाप गरियो रहेछ भने पनि अब धर्म होस् भनेर जीवनलाई धरौटी राखेर गर्ने, आफूलाई स्वार्थ केही न यिनी जनता हुन् भनेर आफूले नगर्ने र अरूलाई प्रचारमुखी भन्ने भन्दा त गरेर देखाउनु पर्यो नि त सबैले। ल मैले आज भने हामीले 4 वर्षमा यो योजना आयोगले प्रस्तुत गरेका कामहरू बाहेक नयाँ आज जनताले भोट दिउँ, 4 वर्षमा 5 वर्षमा उनीहरूले के गर्दा रहेछन् भन्ने त सोध्न त पर्यो नि जनताले। त्यस कारणले कुनै होइन, यो व्यवहारिक हो, यो वास्तविकता हो, मैले भनेको कुरा जनताका सामुन्ने समय साथी छ, योजना आयोगले निकालेको पुस्तिकामा छँदैछ, त्यस कारणले यसलाई भन्नेले नगर्नेहरूले अरूका कुरा काट्न जन्मेकाहरूले जे भने पनि हुन्छ।
जस्तै फेरि अब उम्मेद्वार बन्ने हुनुहुन्छ दोस्रो चरणमा मङ्सिर 21 गते चुनाव हुँदै भएको गुल्मीमा, यो पटक चाहिँ के छन् तपाईँको एजेन्डा, जनताले तपाईँलाई किन मत दिने?
मैले अब गर्नपर्ने कामको सुरुवात सबै गरेको छु, स्कूल भवनदेखि स्वास्थ्य चौकीदेखि सब गरेछु। अब यसलाई मैले कम्प्लिट गर्ने हो, यसलाई कम्प्लिट गरेर मेरो जिल्लालाई नेपालको नमुना, जहाँ प्रधानमन्त्री हुँदैछन्, जहाँ अर्थमन्त्री हुँदैछन्, जहाँ भौतिक योजना मन्त्री नभए पनि नेपालको सबैभन्दा राम्रो जिल्ला बन्दो रहेछ भनेर, हाम्रा जस्तै हिमाल हाम्रो पानी राम्रो छ, त्यो पानी छ भने बुटुलमा ल्याएर बेचेर पैसा कमाउने बनाउने, गिट्टी बालुवाहरू बेचेर बनाउने, ढुङ्गा बेचेर बनाउने, गुलमिला सम्पन्न सुरक्षित जिल्ला बनाउने मेरो लक्ष्य हो। त्यो नमुना लिएर नेपालका अरू नेताहरूले पनि गर्न सकुन् भन्ने पार्लियामेन्टमा ल्याएर बोल्न मन छ। केही नहुँदा पनि गुल्मी नमुना बनाऊ, हेर तिमीले पढ सिक गरे के हुँदैन भन्ने कुरा एकचोटि पार्लियामेन्टमा मलाई बोल्न मन छ। सबैलाई चुनौती
तपाईँले यदि धेरै फेरिस्ट प्रस्तुत गरिरहँदाखेरि चाहिँ संसदमा पनि राष्ट्रिय विषयवस्तुहरूमा हाम्रो देशको एउटा यो पार्लियामेन्ट्री सिस्टम चाहिँ सांसदले विकासका काम पनि हेर्नुपर्ने, एउटा पार्लियामेन्टेरियनको रूपमा एउटा सांसदको रूपमा पनि भूमिका निर्वाह गरिनुपर्ने दोहोरो भूमिकाको दायित्व जनताले त्यो अपेक्षा गरिरहन्, कतिको गाह्रो हुँदो रहेछ एकजना विकासीय सांसद पनि हुनुपर्ने, यता सांसदमा चाहिँ त्यो ढङ्गको भूमिका पनि निर्वाह गर्नु पर्दाखेरि
तपाईँले त्यसलाई कुन रूपमा लिनुहुन्छ? तपाईँ जनताले छानिसके भएपछि तपाईँ जनतासित समर्पित हुनु पर्यो एक, अर्को उता तपाईँ संविधान बनाउन आएको हुनाले उसलाई पनि हेर्न पर्यो। त्यस कारण यसलाई तपाईँले कुन एकदम चुनौतीपूर्ण रूपले लिनुभयो भने यो मजा आउँछ होइन। लिनुभयो मैले आज बोलेका कुराहरू कति समयसम्म नेपाली जनताले हेर्ने हुन्, यसलाई कसरी मान्ने हुन् भन्ने एकातिर यो कुरा गम्भीर हुनु पर्यो, अर्कोतिर विकासका निम्ति कसैले केही नगरेका बेला गर्छु भन्दा कस्तो हुन्छ भन्दा यो चुनौतीले मलाई अत्यन्त सेटिस्फाई, अरूले 20-22 वर्षमा गर्नु मैयौँ भन्ने मान्छेले पनि अब हामीले गरेका जस्ता कामहरू न संविधान बनाउन सक्छन्, विगतमा संविधान नबनाएर हामी आएर बनाएको न हो होइन, विगतमा काम नगरेको कारणले अनु उसको कारणले हामीले बनाएको न हो। त्यस कारणले मैले यसलाई कसरी लिएर आएको छु भनेमा मैले एउटा योगी आदित्यले जितिसकेपछि पार्लियामेन्टमा बोलेको कुराले मलाई अत्यन्त छोएको छ। उनले के भन्यो भने राहुल गान्धी, आदरणीय राहुल गान्धी म भन्दा एक वर्ष जेठो हुनुहुन्छ, आदरणीय अखिलेश्वर म निवर्तमान मुख्यमन्त्री म भन्दा एक वर्ष कान्छ हुनुहुन्छ, आज म जहाँ उपस्थित भएको छु उहाँका कमी कमजोरीका कारणले म यहाँ उपस्थित हुने सौभाग्य पाएको छु हुनुहुन्छ। विगतका कमी कमजोरीले गर्दाखेरि जहाँ विकासदेखि पार्लियामेन्टको संविधान बनाउने सौभाग्य मैले प्राप्त गरेँ, यसलाई अझ चुनौतीपूर्ण राखेर लिएर अझ अगाडि बनाउने छु र म यसमा अत्यन्तै रमाएको छु।
समय दिनुभयो, धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी। उहाँसँगको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्लिँदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।